الرحمن الرحيم سورة فصلت مكية ثلاث وخمسون آية یہ سورت فصلت ہے اس میں 53 آیتیں ہیں اور فصلت یہ کلمہ قرآن مجید میں 4 مرتبہ آیا ہے فصلنا 3 مرتبہ آیا فصلناہ 2 مرتبہ آیا تفصیلا 1 مرتبہ آیا بعض مصاحف کے اندر اس سورت کا نام ہے سورۃ السجدہ اور 61 نمبر کے اوپر یہ سورت نازل ہوئی سورۃ غافر کے بعد سورۃ زخرف سے پہلے پہلے علامہ ابن سیرین رحمت اللہ علیہ فرماتے ہیں کہ جو آدمی اس سورت کو خواب میں تلاوت کرتے ہوئے دیکھے تو اس کی تعبیر یہ ہے کہ ایسی قوم کے لیے اللہ تعالیٰ اس کو ہدایت کا ذریعہ بنائیں گے جو حکم الہی سے شریعت کے احکام کے اوپر عمل کریں گے. اس سورت کے زیادہ تر مضامین اس بات رسالت اور ذنن باس بادل موت توحید اور نبی کریم صلی اللہ علیہ وسلم کی نبوت کا اس بات ہے. اب یہ جتنی بھی آل حوامین کی صورت آ رہی ہے ان تمام کے درمیان میں ربط ظاہر ہے کہ ان تمام صورتوں کے مضامین بالکل ایک جیسے ہیں. اس کے اندر اسلام کے جو اصولی احکام ہیں توحید رسالت باس بادل موت جنت جہنم منکرین کے اعتراضات کے جوابات یہ سب ان صورتوں کے بنیادی مضامین میں سے ہیں. یہ سورت سورۃ فصلت 53 آیتیں ہیں. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم حامیم حروف مقطعات میں سے ہیں. اللہ سبحانہ وتعالی اس کی صحیح مراد کو جانتے ہیں. تنزیل من الرحمن الرحیم قرآن کریم اتارا گیا ہے بہت زیادہ رحم کرنے والے بڑے مہربان اللہ سبحانہ و تعالیٰ کی طرف سے. کتاب فصلت آیات یہ قرآن ایسی کتاب ہے کہ اس کی آیتیں کھول کھول کر کے الگ الگ کر کے ظاہر کر کے بیان کی گئی ہے. فصلت میں دو قسم شامل ہے ایک لفظی ایک معنوی کہ قرآن مجید کے الفاظ کے اندر بھی تفصیل ہے کہ بھائی ہر آیت الگ الگ ہر سورت الگ الگ اور آیتوں میں فواصل الفاظ میں فواصل اور معنوی اعتبار سے یہ ہے کہ اس کے اندر علوم کے اقسام کو باری تعالیٰ نے بیان فرمایا ہے. چنانچہ احکام واقعات نصیحت کی باتیں یہ سب چیزیں تفصیل سے الگ الگ باری تعالیٰ نے بیان فرمائی. قرآن عربیہ یہ قرآن عربی زبان میں نازل شدہ کتاب ہے. لقومی عالمون ایسی قوم کے واسطے جو جانتے اور سمجھتے ہو اور اولین اس کے مخاطب اہل عرب ہے. دیکھو جاننے والے اور عقل والے اس سے صحیح فائدہ اٹھاتے ہیں اس لیے فرمایا لقومی عالمون ورنہ قرآن مجید سب کے واسطے عام ہے لیکن ان کا خصوصی تذکرہ ان کے خصوصی فائدے کے اعتبار سے ہے. بشیرا ونذیرا یہ قرآن لوگوں کو خوشخبری بھی سناتا ہے نیک لوگوں کو جنت کی. نذیرا جو لوگ ایمان نہیں لاتے ان کو جہنم سے ڈراتا بھی ہے. فاعرض اکثرهم فهم لا يسمعون ہم کافروں میں سے اکثر کافروں نے اعراض کیا قرآن کو سننے سے قرآن پر ایمان لانے سے. فهم لا يسمعون وہ لوگ سنتے ہی نہیں ایسا نہیں سنتے جس کے ذریعے سے وہ بات کو قبول کر لے رہے ایسے یہ لوگ کافر ہیں. اس سورت کے سلسلے میں ایک طویل اور عجیب واقعہ روایتوں میں آیا ہے. مشہور امام المغازی حضرت محمد ابن اسحاق نقل کرتے ہیں محمد ابن کعب کرزی سے کہ مجھے یہ روایت پہنچی کہ قریش کا ایک بڑا سردار عتبہ ابن ربیعہ ایک روز قریش کی ایک جماعت کے ساتھ کعبت اللہ کے حرم کے صحن میں بیٹھا ہوا تھا. دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم ایک گوشے میں تنہا تشریف فرما تھے. ایک طرف قریشیوں کی بڑی جماعت جس میں عتبہ بن ربیعہ, اور دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم تنہا جلوہ افروز تھے. قریش کے سردار آپس کے اندر بات کرنے لگے کہ محمد صلی اللہ علیہ وسلم کے ماننے والوں کی تعداد دن بدن بڑھ رہی ہے, ہمیں کچھ اس کے لیے رستہ کرنا پڑے گا, سد باب کرنا پڑے گا, کوئی راستہ کرو کہ جس سے لوگ ان کے مذہب میں داخل ہونے بند ہو جائے, اس کا کوئی دروازہ بند کرنا چاہیے. اگر آپ لوگوں کی رائے ہو, یہ بولا کون, عتبہ بن ربیعہ, تو میں جا کر کے محمد صلی اللہ علیہ وسلم سے کچھ بات چیت کروں اور ان کو جو ہے نعوذ باللہ قابو میں لانے کی کچھ کوشش کروں, اس طرح کی بات اس نے کہی, اور ان کے سامنے کچھ ترغیبی چیزیں پیش کروں اور ترغیب دے کر کے ان کو للچانے کی کوشش کروں. اگر وہ ان میں سے کسی چیز کو قبول کر لے تو ہم وہ چیز ان کو دے دیں گے, تاکہ ہمارے بت پرستی والے مذہب کے خلاف بولنا وہ بند کر دے. سب نے بیک زبان کہا قریشیوں نے, اے ابو الولی, یہ عتبہ کی کنیت تھی, واہ واہ, آپ ضرور تشریف لے جائیں, آپ باتوں میں بڑے ماہر, بڑے ہوشیار, لوگوں کو شیشے میں اتارنے کے قابل آدمی ہو, لہذا آپ ہی تشریف لے جائیے. بات کرنے کے واسطے کس کو کیسے بوتل میں پیک کرنا ہے آپ کا دائنے ہاتھ کا کھیل ہے, لہذا آپ تشریف لے جائیے. تو یہ عتبہ بن ربیعہ اٹھا اور اٹھ کر کے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں گیا. اور سب سے پہلے دیکھو دشمنوں کی اسٹائلیں کیسی ہوتی ہے, سب سے پہلے اس نے نبی کریم صلی اللہ علیہ وسلم پر عربوں میں انتشار اور استراق پیدا کرنے کا الزام ڈالا کہ جب سے آپ کی یہ نئی دعوت اور نیا دین شروع ہو گیا ہے, ہم عرب لوگ دو فرقوں میں بٹ گئے, ایک فرقہ جو ہے آپ کے ماننے والوں کا, ایک فرقہ بت پرستوں کا. آپ نے مکہ میں تفریقہ کروا ڈالا, قریش میں تفریقہ کروا ڈالا, ایسے الزام اس نے عائد کیا اور کہا کہ اس اب پھر اس نے کہا بات بدل کر کے کہ یہ جو آپ نئی چیز کی دعوت دیتے ہو ایک اللہ تعالیٰ کی عبادت کی, تو اگر اس کے پیچھے آپ کا مقصد مال اور دولت حاصل کرنا ہے تو آپ رکیے, ہم آپ کو بہت سارا مال جمع کر کے آپ کی خدمت میں پیش کر دیتے ہیں تاکہ یہ نئی چیز کی دعوت آپ بند کر دے رہے, اور اگر آپ یوں چاہتے ہیں کہ اس دعوت کے ذریعے سے آپ سردار بن جائیں, قائد بن جائیں, تو آج ہی سے ہم آپ کو اپنا لیڈر تسلیم کر لیتے ہیں, اور اگر آپ کا مقصد ایسا ہے کہ کسی حسین جمیل لڑکی سے شادی کریں, ایک نہیں دس لڑکیوں کا ہم آپ کے لیے انتظام کر دے رہے, اور اگر آپ کے اوپر جنات کا آسیب کا اثر ہو گیا ہے جس کی وجہ سے آپ ہمارے معبودوں کو برا کہتے ہیں, تو ہم اپنے خرچے سے آپ کا علاج کرواتے ہیں, اور اگر آپ کو بادشاہ بننا ہے تو ہم آپ کو اپنا بادشاہ تسلیم کرتے ہیں. چنانچہ یہ عتبہ ابو الولید بات میں بڑا ماہر تھا, اس نے اپنی لمبی تقریر کی, قادر علی الکلام, فصیح و بلیغ اس نے تقریر کی, اور نعوذ باللہ نبی کریم صلی اللہ علیہ وسلم کو للچانے کی اس نے کوشش کی. حضور خاموشی سے اس کی بات سب سنتے رہے. جب وہ وقت سے فارغ ہو گیا تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, ابو الولید, آپ اپنی بات پوری کر چکے؟ تو کہا, ہاں ہو گئی میری بات. تو اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اب میری ایک سن لو. اس نے کہا, یقیناً سنوں گا. نبی کریم صلی اللہ علیہ وسلم نے کوئی جواب نہیں دیا اور اپنی طرف سے سورہ فصیلت کی تلاوت کرنا شروع کر دیا. آپ برابر اس کی تلاوت فرماتے چلے گئے اور عتبہ بڑے غور سے سنتا رہا. جب نبی کریم صلی اللہ علیہ وسلم تلاوت کرتے کرتے, فَإِنْ أَعْرَضُوا فَقُلْ أَنذَرْتُكُمْ صَاعِقَةً مِثْلَ صَاعِقَةِ عَادٍ وَثَمُودَ, کے اوپر پہنچے تو ابو الولید عتبہ एकदम घबरा गया और घबरा करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कहने लगा कि सबसे पहले तो उसने अपना हाथ हुजूर के मुंह मुबारक पर रख दिया कि आप आगे न पड़े, यूं करके मुंह रख दिया, मुंह पर हाथ रख दिया उसने और नसब का वास्ता दिया क्योंकि नसब एक कुरैशी लोग सब और रिश्तेदारी की कसम दी और अरब में ये चीजें बहुत अहम समझी जाती थी और फिर इसने यूं कहा कि आप रहम कीजिए, आगे कुछ न पढ़िए, कुछ न फरमाइए। और बाद रिवायतों के अंदर है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस सूरत को पढ़ते रहे यहाँ तक कि आयते सजदा पर पहुँच करके हुजूर ने सजदा फरमाया और फरमाया कि अबुल वलीद सुन लिया, अब तुझे इख्तियार है जो चाहे करो। चुनांचे उतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास से उठा और अपने दोस्तों की मजलिस की तरफ चला तो सब दोस्त लोग दूर से उतबा का मुंह देख रहे हैं और आपस में कहने लगे खुदा की कसम अबुल वलीद उतबा का चेहरा बिल्कुल बदला हुआ है, अब उसका चेहरा वैसा नहीं जो यहाँ से जाते वक्त था, अब तो उसका चेहरा बिल्कुल बदला हुआ है। चुनांचे उतबा अपनी मजलिस के दोस्तों के पास पहुंचा तो लोगों ने पूछा क्या हुआ अबुल वलीद, क्या खबर लाए? तो उतबा ने कहा कि मेरी खबर ये है कि मैंने ऐसा कलाम सुना, खुदाए पाक की कसम उससे पहले कभी ऐसा कलाम नहीं सुना था, खुदा की कसम न तो ये जादू का कलाम है, न तो शेर शायरी है, न तो काहिनों का कलाम है। अब मेरी राय ये है तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को उनके काम के ऊपर छोड़ दो क्योंकि उनके कलाम की एक खास शान जाहिर होने वाली है, तुम अभी इंतजार करो। अरब दूसरे जो अरब है उनका मामला देखो, अगर कुरैश के अलावा दूसरे अरब लोग उनको शिकस्त दे दे रहे तो तुम्हारा मकसद तुम्हारी कोशिश के बगैर खुद ब खुद हासिल हो जाएगा और अगर वो गालिब आ गए और अरब मगलूब हो गए तो उनकी हुकूमत तुम्हारी हुकूमत होगी क्योंकि वो भी कुरैशी तुम भी कुरैशी, तुम समझ लेना कि हमारी हुकूमत कायम हो गई, उनकी इज्जत तुम्हारी इज्जत और उस वक्त तुम उनकी कामयाबी में शरीक समझे जाओगे। जब ये तमाम बातें सुन ली कुरैशियों ने तो उस वक्त के ऊपर कहने लगे अबुल वलीद हमको ऐसा लगता है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने तो तुम्हारे ऊपर भी जादू कर डाला, हमको तो ऐसा लगता है तुम गए ने और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास में बैठे ने तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने तो तुम्हारे ऊपर जादू कर डाला, हमको तो ऐसा लगता है और उनके जादू के असर से मुतासिर होकर के तुम ऐसी ऐसी बातें आकर के बोलते बोल रहे हो। तो उतबा ने जवाब में कहा देखो मेरी राय जो थी मैंने बतला दी, आगे तुमको जो करना हो वो करो, मैंने साफ साफ बात तुमको सुना दी। चुनांचे एक मरतबा खुद अबू जहल भी आया था, ये काफी लोग कहने लगे वकालू कुलूबुना फी अकीनति मिम्मा तदऊना इलैही, वकालू कुलूबुना फी अकीनति मिम्मा तदऊना इलैही फी आज़ानिना वक़्रा वमिन बैनिना वबैनिका हिजाब फअमल इन्ना आमिलून। और ये काफिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को कहने लगे, तीन बातें कही, नंबर एक हमारे दिलों के ऊपर पर्दे हैं, ऐसे पर्दे कि कोई की बात अंदर नहीं आने दे रहे न अंदर की बात बाहर नहीं जाने दे रहे, लिहाजा तुम जो तौहीद की दावत देते हो वो अंदर आती नहीं, अंदर जो बुतों की मोहब्बत भरी है वो निकलती नहीं, हमारे दिल तो गिलास में एकदम फेटी पैक है, कोई उसको कोई तरह का असर नहीं कर सकता। नंबर दो मिम्मा तदऊना इलैही यानी कि आप जिस तौहीद की तरफ हमको बुलाते हो उसके बारे में हमारे दिल पैक है पर्दों के अंदर। नंबर दो वफी आज़ानिना वक़्रा और हमारे कानों के ऊपर तो शिकल पड़ा हुआ है, यानी हमारे कान बेरे है बेरे। तुम जो बात हमको सुनाते हो ना उससे हमारे कान बेरे, हम तुम्हारी बात सुन नहीं सकते, सुनते थे लेकिन ये कि अंदर उतरती नहीं बात तुम्हारी। तीसरी बात वमिन बैनिना वबैनी का हिजाम, हमारे और तुम्हारे दरमियान के अंदर एक पर्दा हाइल है, लिहाजा एक पर्दा तुम्हारी तरफ से एक पर्दा हमारी तरफ से, जो पर्दे बीच में हाइल है वो तुम्हारी बात हम तक नहीं और हमारी बात तुम तक नहीं पहुंचने नहीं देती। इस तरह हमारे और तुम्हारे दरमियान में हाइल और पर्दे लगे हुए हैं। फामल इन्ना आमिलून, तुम तुम्हारे दीन पे चलो, हम हमारे ढोंग ढतूरों पर अमल करते रहेंगे। इन्ना आमिलून, हम हमारे धर्म और मजहब पर अमल करते रहेंगे। इस सिलसिले में कहते हैं कि अबू जहल एक मर्तबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत के अंदर आया, एक कपड़ा भी लेके आया बाकायदा, और उसने वो कपड़ा हुजूर और अपने बीच में यूं करके हाइल कर दिया, यूं पर्दा पकड़ के खड़ा हो गया और फिर कहने लगा ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम قالوا في قلوبنا في أكنة مما تدعونا إليه وفي آذاننا وقرا ومن بيننا وبينك حجاب। ये बात खुद अबू जहल ने कही थी जिसको कुरान में हिकायतन नकल किया गया। तो वो बाकायदा आया, कपड़ा भी बीच में लटकाया, फिर ये सब बोला। उस पर बारी ताला ने आयत करीमा नाजिल हुई। कहते हैं कि उसी वक्त हजरत जिब्रील अमीन तशरीफ लाए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला का सलाम कहा, कहा अल्लाह आपको सलाम फरमाते। उसके बाद फरमाया ये लोग जो कहते हैं कि कुरान को समझते समझने से उनके दिलों के अंदर पर्दे पड़े हुए हैं और उनके कानों के अंदर बोझ और डाक लगी हुई है, उनको कुछ सुनाई नहीं देता है, तो अगर इनकी ये बात सही होती तो कुरान सुन करके ये भाग क्यों जाते। कुरान सुनकर के भाग जाना ये दलील है कि ये झूठ बोल रहे हैं, सरासर झूठे हैं। कुरान को ये लोग सुनते हैं लेकिन कुरान से नफरत होने की वजह से वो लोग उससे फायदा उठाना चाहते नहीं है। मुफस्सिरीन फरमाते कि हिजाब का एक मतलब है हमारे और तुम्हारे दीन के दरमियान में इख्तिलाफ है और वो इख्तिलाफ हमको और तुमको आपस में जुड़ने और मिलने नहीं देता है। और ये हिजाब भी ऐसा है जो हम दोनों के दरमियानी मसाफत को पूर करने वाला है, ऐसा वो हिजाब है। दरमियान में कोई खला नहीं कि एक फरीक दूसरे फरीक की तरफ बढ़ सके, माइल हो सके, ऐसी कोई गुंजाइश नहीं है। इस आयत करीमा के अंदर वो लोग जो तौहीद को कबूल नहीं करना चाहते थे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दावत से बिल्कुल मुनकता रहना चाहते थे, उसको एक मिसाल से बयान किया गया। फामल इन्ना आमिलून, उसका एक मतलब ये है कि आप हमारी आमाल के खिलाफ काम कीजिए, हम अपनी जगह काम कर रहे हैं। कुल इन्नमा अना बशरुम मिस्लुकुम युहा इलैया अन्नमा इलाहुकुम इलाहुन वाहिद। हे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अब काफिरों को यूँ कह दो कि मैं तो तुम्हारे ही जैसा एक बशर हूँ। जब मैं तुम्हारे जैसा एक बशर हूँ तो मुझसे फायदा उठाना तुम्हारे लिए कोई मुश्किल काम नहीं है। तुम्हारे जैसा ही हो, तुम मुझसे फायदा उठाओ, इस्तीफादा करो, मुझसे इस्तीफादा करना तुम्हारे लिए कोई दुश्वार और मुश्किल काम नहीं है। मैं तुम्हारे जैसा एक बशर हूँ, तुम्हारी बात सुनूंगा, तुम्हारी तकलीफ जो होगी उसके मुताबिक अल्लाह की रहबरी में तुमको करूंगा, अल्लाह के यहाँ से ला करके मैं सुनता भी हूँ, मैं तुम्हारी तरह बोलता भी हूँ, मैं तुम्हारी तरह जिंदगी गुजारता हूँ। इसीलिए हमारे और तुम्हारे दरमियान किसी किस्म का हिजाब नहीं है। बाद हजरात ये कहते हैं कि इस आयत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को तवाज़ु की तालीम दी गई कि मैं तुम्हारी जैसा एक बशर हूँ, कोई मेरी इम्तियाजी शान झाड़नी नहीं, बस अल्लाह ने मुझे अपना नबी बनाया है। युहा इलैया, अल्लाह ताला की तरफ से मुझे वही की जाती है। अन्नमा इलाहुकुम इलाहु वाहिद, कि तुम्हारा माबूद एक ही माबूद है। फस्तकीमु इलैहि, तुम उसी अल्लाह ताला की तरफ इस्तिकामत पकड़ो, यानी ईमान ला करके अल्लाह की इताअत करके उसके तरफ मुस्तकीम हो जाओ, बिल्कुल उसके सीधे सीधे फरमा बरदार बन जाओ। वस्तग़फिरू, और तुम अपनी कमी कोताहियों के ऊपर और गलत अकीदों के ऊपर अल्लाह ताला से इस्तिग़फार करो। इससे मालूम हुआ कि बुरे अकीदे को छोड़ना और गुजरे हुए कामों के ऊपर नदामत, यह इस्तिकामत। ऐसी नदामत, ऐसी नदामत कि आदमी आग में गिरना जैसे नागवार समझता है, इस तरह कुफ्र की तरफ जाने को नागवार समझे। वैलुल लिल मुशरिकीन, मुशरिकों के लिए बड़ी तबाही है। असल चीज है कि ईमान और इताअत पर इस्तेकामत, और जो पिछली कोताहियां हो गई उस पर इस्तेगफार। मुशरिकीन के लिए खराबी, मुशरिकीन की हालत क्या? अल्लज़ीन ला युतून ज़कात, जो मुशरिक लोग ज़कात नहीं देते। वहुम बिल आखिरतिहुम काफिरून, और वो मुशरिक लोग आखिरत का भी इनकार करते हैं। देखो भाई, आयत में क्या फरमाया गया कि मुशरिक लोग ज़कात नहीं देते और आखिरत का इनकार नहीं करते, इसलिए उनके लिए बड़ी तबाही है। सवाल ये है कि इनके लिए ज़कात की बात क्यों हुई? नंबर एक, ज़कात ये माली इबादत है। इंसान को माल से बड़ी मोहब्बत होती है, अपनी महबूब तरीन चीज अपना माल अल्लाह के रास्ते में इंसान खर्च करे, ये इस बात की दलील है कि वो अल्लाह के दीन से ऊपर मजबूती से जमा हुआ है, पक्का मोमिन है। और जो आदमी अल्लाह की राह में माल खर्च न करे तो समझ जाने का कि अल्लाह ताला पर उसका ईमान भी कामिल नहीं है, और ऐसे आदमी की जो है अल्लाह ताला के यहाँ सजा है। नंबर दो, बाद हजरात ये फरमाते हैं कि ज़कात से मुराद यहाँ काफिरों को तंबीह करके मुसलमानों को डराना मकसूद है। ये मुसलमानों, काफिर जिस तरह ज़कात नहीं देते, इस तरह तुम ज़कात मत दो, ऐसे मत बनो, तुम ज़कात देने वाले बनो, मुसलमानों को डराना मकसूद है। हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला नुमा से एक तफसीर ये नकल की गई कि यहाँ ज़कात से मुराद है ला इलाहा इल्लल्लाह, यानी वो अपने नफ्स को शिर्क से पाक नहीं करते। ज़कात लुगवी माने में, यानी अपने नफ्स को ज़कात यानी शिर्क से पाक करते नहीं है और शिर्क से अपने आप को बचाते नहीं है। और हर हजरात ये कहते हैं कि लायुतून ज़कात से मुराद है ज़कात की फर्जियत का इनकार करते हैं, ज़कात की फर्जियत का इकरार नहीं करते। और बाद हज़रात कहते हैं कि लायुतून ज़कात से मुराद है नफिल सदका और खैरात देना, क्योंकि उन मुशरिकी ने अरब की आदत ये थी कि उनका जो करीबी रिश्तेदार मुसलमान हो जावे वो उसको खैरात सदका हदियात देना बंद कर देते थे। ऐसी तो अरबों के अंदर नसबी रिश्तेदारी की बुनियाद के ऊपर एक दूसरे को खिलाना पिलाना, दावत करना, हदीये तोहफे देना बहुत आम था, लेकिन जैसे कोई ईमान ले आया तो ईमान के खातिर ऐसे दुश्मन बन जाते कि देने का सिलसिला ही बंद कर देते थे। इसलिए फरमाया कि लायुतून ज़कात। बाज़ मुफस्सिरीन ने ये मसला निकाला कि कुफार फुरू के मुखातब नहीं है, और बाद मुफस्सिरीन फरमाते हैं कि कुफार भी फुरू के मुखातब है। फुरू का क्या मतलब? कि देखो, एक है ईमान, फिर ईमान के बाद है नीचे की सब चीजें, नमाज, रोजा, ज़कात, हज, ये सब नीचे की चीजें, उसको फुरुआत कहा जाता है। तो एक मुख्तलफी मसला ये है कि कुफार ईमान के अलावा फुरुआत के भी मुखातब है कि नहीं है। तो एक जमात ये कहती है कि हाँ, कुफार भी फुरुआत के मुखातब है, تو اس اعتبار سے تو آیت میں کوئی اشکال نہیں. اور جو حضرات کہتے ہیں کہ کفار قرآن کے مخاطب نہیں ہے, ان کا تو خطاب سب سے اصل ایمان کا ہے, ایمان لاوے تو پھر قرآن کے وہ لوگ مخاطب بنیں گے. تو ان حضرات کے اعتبار سے یہ آیت کی توجہ کی جائے گی کہ آیت میں اصل مذمت ترک زکوٰۃ کے اوپر نہیں ہے, بلکہ ان کا زکوٰۃ کو چھوڑنا کفر کی وجہ سے تھا اور اسی کفر کے اوپر ان کو تنبیہ کی جا رہی ہے کہ یہ زکوٰۃ کو چھوڑنا ان کے ایمان نہ لانے کی علامت تھی. بعض حضرات نے اس کو صفائی اخلاق, تزکیہ باطن, یہ سب چیزوں کے اوپر بھی مراد لیا ہے, یعنی پاکیزگی, اپنے نفس کو برے عقیدے برے اخلاق سے وہ لوگ پاک نہیں رکھتے. ان الذین آمنوا وعملوا الصالحات لهم اجر غیر ممنون, یقیناً جو لوگ ایمان لائے اور انہوں نے نیک کام کیے ان لوگوں کو ایسا اجر اور ثواب ملے گا جو اجر اور ثواب کبھی منقطع نہیں ہوگا. بعض مفسرین فرماتے کہ یہ آیت کریمہ نازل ہوئی بیماروں کے بارے میں, اپاہجوں کے بارے میں, بوڑھوں کے بارے کے اندر, جو جوانی کے اندر عبادت کرتے تھے لیکن اب بڑھاپے اور معذوری کی وجہ سے عبادت کرنے سے عاجز ہو گئے. تو اب آیت کا حاصل کیا رہے گا؟ جنہوں نے جوانی میں عبادت کی اب بڑھاپے کی وجہ سے عبادت نہیں کر سکتے, تو اللہ تعالیٰ ان تمام عبادتوں کا ثواب بڑھاپے میں دیں گے. جو لوگ تندرستی میں عبادتیں کرتے تھے بیماری کی وجہ سے عبادت نہیں کر سکتے, تو بیماری کے زمانے میں بیٹھے بٹھائے عبادت کا ثواب اللہ تعالیٰ ان کو عطا فرما دیں گے. دیکھیں اس میں تمام نوافل مراد لینے کے, فرائض تو بیماری اور بڑھاپے کے اندر بھی کرنے کے ہیں, اور اس کے لیے شریعت نے سب آسانی کی شکل بدلا دی, بیٹھے بیٹھے سوتے سوتے اشارے سے یہ سب چیزیں اس کے اندر آ گئی. تو لہم اجر غیر ممنون, قل ائنکم لتکفرون بالذی خلق الارض فی یومین,